نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللہ تعالیٰ کے ساتھ بہت ہی اچھی امید رکھتے ہوئے ہم آج کا ٹارگٹ شروع کریں گے. کل تک کا جو ہمارا سبق تھا وہاں پہ ہمارا ایک خاص ٹاپک پورا ہوا تھا. آج یہاں سے بات شروع ہونی ہے. اس کے پیچھے تھوڑی سی ہسٹری ہے, کچھ لوگوں کو مشکل لگے گی لیکن میں زیادہ بتاؤں گی بھی نہیں. آگے جانے سے پہلے یعنی آیت نمبر 40 سے لے کر آپ یہ کہہ لیجئے کہ یہاں سے سورۃ بقرہ کا پانچواں رکوع شروع ہو رہا ہے. رکوع نمبر 5 سے لے کر 15 تک 10 رکوع تک ہم صرف اور صرف بنی اسرائیل کے قصے پڑھیں گے. بیچ میں کچھ اور باتیں بھی آئیں گی لیکن پہلا سوال جو اس وقت فرسٹ ٹائم سننے والوں کے ذہن میں آئے گا کہ ہم تو قرآن اپنے لیے پڑھنے لگے تھے, یہ بنی اسرائیل کے تعلق کیوں آگے؟ تو یاد رکھیے کہ جب نبی صلی اللہ علیہ وسلم مدینہ منورہ تشریف لائے تو وہاں پہلے سے جیوس موجود تھے. آج ہم اس کو جیو کہتے ہیں, اردو میں یہود کہتے ہیں. چونکہ قرآن نے ان کے لیے لفظ بنی اسرائیل استعمال کیا تو میں بھی اب اگلے پورے سفر میں اس کے لیے لفظ بنی اسرائیل ہی بولوں گی. یہ شروع میں میں نے آپ کی سوچ کو جمع کرنے کے لیے بول دیا. تو جب کسی سوسائٹی میں جا کر کسی خاص گروہ سے واسطہ پڑھنا ہوتا ہے تو ضروری ہوتا ہے کہ آپ اس کے بارے میں جان سکیں کہ وہاں کیا. جیسے اگر ہم یہاں دار قرآن کر رہے ہیں تو ہمیں اس شہر کے پرابلمز اور مسائل اور ساری چیزیں پتہ ہوں گی. تو یہاں سے اللہ سبحانہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے ناطے سے ہم سب کو بنی اسرائیل کی ہسٹری کیوں بتائی؟ نمبر ایک کہ چونکہ اب ان سے واسطہ پڑھنے والا تھا اور ان کا مائنڈ جو تھا وہ تھوڑا سا سازشی ذہن تھا تو اللہ نے نبی صلی اللہ علیہ وسلم سمیت مسلمانوں کو کہا کہ تم محتاط رہو. دوسری وجہ اس ادھر ان کے ذکر کی کیا ہے کہ جو غلطیاں وہ کر چکے وہ تم نہ کرنا. اور اسی طرح سے کچھ اور فوائد بھی تھے. یہاں سے میرے اور آپ کے لیے ہمارے ٹاپک کے ناطے سے بہت ہی زیادہ ایک گائیڈ لائن, اور وہ کیا ہے کہ سورۃ بقرہ کے دو حصے ہیں. اگر آپ دیکھیں تو سورۃ بقرہ کا جو فرسٹ ہاف ہے یہ ماضی کے مسلمانوں یعنی بنی اسرائیل سے خطاب ہے. ان کی باتیں, انہوں نے کیا کیا, ان کو تورات ملی, ہمیں قرآن ملا. ان کے پاس فرسٹ پروفٹ جو یعنی ان کے سامنے نبی جو تھے وہ موسیٰ تھے, تو ہمارے سامنے محمد رسول اللہ صلی اللہ علیہ وسلم ہے. اللہ تعالیٰ کو بنی اسرائیل سے بہت زیادہ امیدیں تھیں. آپ کہہ لیجئے کہ جو کام اس وقت امت مسلمہ کے ذمہ لگا دیا گیا وہ کام کل ماضی کے مسلمانوں یعنی بنی اسرائیلیوں کے ذمہ لگایا تھا. اللہ کا پلان یہ تھا کہ یہ دنیا میں اللہ کے پیغام کو بھیجیں. اور یہاں آپ ذرا خوبصورت ربط بھی دیکھیے گا, قصہ آدم بیان ہوا اس سے پیچھے, اب یہاں سے براہ راست ایک دم بنی اسرائیل کا قصہ شروع. اور پھر آپ دیکھیں گے جہاں یہ 10 رکوع ختم ہوں گے آیت نمبر 123 تک تقریباً, اس کے فوراً بعد حضرت ابراہیم علیہ السلام کا قصہ شروع ہوگا. گویا کہ اب یہاں میں آپ کو تھوڑا سا فاسٹ تو لگے گا لیکن گو تھرو کروا دیتی ہوں کہ شروع سے لے کے اب تک ہم کہاں کھڑے ہیں. ہم نے سورۃ فاتحہ میں ایک دعا مانگی, اہدنا الصراط المستقیم, اور اللہ تعالیٰ گائیڈ اس, ہمیں ہدایت چاہیے. ساتھ ہی ہم نے اللہ تعالیٰ کو بتا بھی دیا کہ غیر المغدوب ولا الضالین, نہ ہمیں مغدوب کرنا نہ دوالین کرنا. مغدوب کون ہوتا ہے؟ جن کے سلم آئے اور وہ عمل نہ کریں. اس کی مثال بنی اسرائیلی تھے. اور دوالین وہ لوگ ہوتے ہیں کہ جن کو علم حاصل کرنے کا شوق ہی نہیں ہے, وہ اس خوف سے علم حاصل ہی نہیں کرتے کہ سن لیا تو عمل کرنا پڑے گا, اور اس سے مراد نصارہ ہیں. ہماری یہ دعا قبول ہو گئی. کیسے؟ ذالک الکتاب لا ریب فیہ, یہ ہے وہ کتاب جس کی تمہیں تلاش تھی. ہم سب کو اللہ نے مبارک دے کر یہ کتاب کھول دی. شروع میں ہدایت کے اعتبار سے تین گروہوں کا ذکر کر دیا, متقین, کافرین اور منافقین. نام نہیں لیا منافقین کا لیکن من الناس و من الناس میں یقول آمنا کہہ کر اشارے کر دیے کہ یہ نفاق والے لوگ تھے. ان تین لوگوں کا یہاں تذکرہ کرنا ہم سب کے لیے ایک قسم کا تھاٹ پروسیس تھا کہ تم سوچ لو کہ تم ان تین میں تو نہیں آتے ہو, یا تین میں ہو تو کس میں ہو, اور اگر پہلے میں نہیں دوسرے میں اور تیسرے میں تو کہاں جانا ہے. پھر اس کے بعد ہم نے اگلے رکوع میں دیکھا تھا کہ اللہ تعالیٰ نے اپنی کچھ نعمتیں دیں. یا ایھا الناس اعبدوا ربکم الذی خلقکم, اے لوگو جو ایمان لائے ہو یعنی اے لوگو, اللہ نے انسانیت کو اپنی عبادت کی دعوت دی. اس میں اللہ تعالیٰ نے ہمیں اپنی کائنات کی کچھ چیزیں دکھا کر ربوبیت سکھا دی. پھر اس کے بعد وَإِن كُنْتُمْ فِي رَيْبٍ مِّمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا, نبی صلی اللہ علیہ وسلم کی رسالت کو فرم کیا, اور ساتھ ہی ساتھ قرآن کی سچائی بتا دی کہ اگر تمہیں اس قرآن کتاب پہ کوئی شک ہے، وَإِن كُنْتُمْ شک ہے کہ یہ قرآن، یہ اسلام is not good style اور اسلامک لاز are not good، these are crucial اور these are so this، تو کوئی بات نہیں، فاتو بھی صورت میں مثلی ہی، تم بھی ایک ایسا لا بنا لو، تم پوری دنیا کو ایک ایسا ورلڈ آرڈر دو کہ ساری دنیا سے کرائم ختم ہو جائیں، چوریاں ختم ہو، اور وہ تم کر نہیں سکو گے. فَإِن لَمْ تَفْعَلُوا وَلَنْ تَفْعَلُوا فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ. نہیں کر سکتے تو پھر تمہیں ماننا پڑے گا، یو ہیو ٹو سرنڈر، نہیں تو پھر جہنم یا جنت. یہاں پہ بات پوری کر کے ساتھ ہی اینڈ پہ چوتھا گروہ، اب آپ کا کوئسچن ہے اس کا آنسر آ گیا کہ پہلے تھے متقین، پھر ہم نے پڑھے کافرین، پھر منافقین کا تذکرہ تھا، چوتھے گروہ فاسق کا ذکر آیا. آپ کا ایک سوال آیا تھا، میں اس کو ادھر ہی کور کرتی ہوں کہ فاسق اور کافر میں کیا فرق ہے، فاسق اور نفاق میں کیا فرق ہے. دوبارہ اس ٹاپک کو دہرا دیتی ہوں. دیکھیے جو مطلوب گروہ ہے وہ متقین ہے، خدا للمتقین سے بتا دیا، اس کتاب کو پڑھ کر صرف وہی فائدہ اٹھائیں گے جو متقی ہیں، یہ بات ہو گئی. کافر کون ہے؟ جو بالکل انکار کر دیتے ہیں، کورا چٹا انکار، سوری وی ڈونٹ وانٹ ٹو ڈو، وی ڈونٹ نیڈ اینی ڈسپلن. انہوں نے تو صاف انکار کیا، اللہ کی نشانیوں کو دیکھتے ہیں لیکن کہتے ہیں اٹس مدر نیچر. وہ کہتے ہیں جی وی ڈونٹ بلیو ان گاڈ، گاڈ کا کانسیپٹ از نیو کانسیپٹ. اللہ کہتے ہیں لیو دم. یا پھر کافر وہ ہوتا ہے جو اللہ کو صرف ماننا چاہتا ہے لیکن اللہ کا حکم نہیں مانتا. منافق کون ہے؟ اس کا بہت بڑا مسئلہ ہے، آگے پورا قرآن ان تینوں چاروں کیٹیگریز کو ڈیفائن کرے گا، آپ وہاں انجوائے کریں گے. لیکن آپ نے سوال کی حد تک سمجھ لیجیے کہ منافق کا مسئلہ کیا ہوتا ہے، کہ وہ اچھا بن کے رہنا چاہتا ہے لیکن اس کے دل میں دنیا بھری ہوتی ہے. منافق دنیا کے فائدے بھی لینا چاہتا ہے، آخرت کے بھی نہیں چھوڑنا چاہتا. اور منافق کو شرم ہوتی ہے اس بات کی کہ لوگ مجھے برا نہ کہیں، لیکن اندر ہی اندر وہ ایک جنگ لگی ہوئی ہے. وہ اوپر سے بہت اچھا پوز کرتا ہے لیکن اس کے اندر جو ہے وہ آگ لگی ہوتی ہے. چوتھا گروہ جو اب اس جس سٹیج پہ میں آپ کے ساتھ ذہنی طور پہ اس وقت موجود ہوں، ادھر جو چوتھا گروہ تھا وہ کون سا تھا؟ فاسقین کا. پہلی بات ہے منافق اور فاسق کا فرق کیا، واضح ہو گیا کہ منافق اوپر سے اچھا بنتا ہے، دل کا برا ہوتا ہے. فاسق جو ہے وہ اوپر سے بھی برا، اندر سے بھی برا. یہ وہ لوگ ہیں جو آج نیوڈ موویز بنائیں گے، گندی چیزیں، بچوں کے ساتھ ریپ کیسز، اور جو بھی نام میں نہیں لینا چاہتی لیکن جو فخش اور فکشن دنیا میں اس وقت عام ہے، جہاں انڈسٹریز ایسی قائم ہے کہ جنہوں نے انسانیت کو اس کے مقصد سے غافل کیا، وہ سب لوگ فاسق ان کی کیٹیگری میں آتے ہیں. تو منافق اور فاسق کا فرق ہے. اب سوال ہے کہ کافر اور فاسق، تو ایک جملہ لکھ لیں گے تو بات واضح ہوگی کہ فاسق کافر بھی ہو سکتا ہے اور مسلمان بھی ہو سکتا ہے. وہ مسلمان جس کو مسلمان ہوتے ہوئے بھی گناہ کرتے ہوئے شرم نہ آئے وہ بھی فاسق ہے، اور وہ کافر جو کفر پہ رہتے ہوئے بھی کھلے عام گناہ کرتا ہے وہ بھی فاسق ہو سکتا ہے. تو دونوں ایک قسم کے ڈس اوبیڈینٹ، ریبیلیس، اور جس کو آپ اور بھی زیادہ ٹرانسگریشن کے معنوں میں رکھ لیں. اب اس کے بعد اللہ تعالیٰ نے ہمیں آدم علیہ السلام اور ابلیس کا قصہ دیا. کوشچن آتا ہے ذہن میں کہ ہم کہاں سے آئے، قرآن پڑھنے بیٹھے ہیں اور قرآن کا ٹاپک انسان ہے. وفیہ ذکرکم، سورۃ الانبیاء میں ہم پڑھیں گے کہ اس قرآن میں تو تمہارا ذکر ہے. پہلا کوشچن یہ ذہن میں آتا ہے. بچے بھی یہ پوچھتے ہیں امی ہم کہاں سے آئے، ہم کدھر سے آئے، ہمارا کیا انجام ہے. تو اللہ تعالیٰ نے پچھلے رکوع میں اس کا جواب دیا اور اب ساتھ ہی کہا اور تمہیں تمہاری کہانی سنا دیتے ہیں. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ، اس میں کر کے اللہ تعالیٰ نے آدم علیہ السلام کو علم دینے کا تذکرہ بھی کیا. وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا ثُمَّ عَرَضَهُمْ عَلَى الْمَلَائِكَةِ. آدم علیہ السلام کو جو اللہ نے علوم دیے تھے نا، یہ وہ سب علوم ہیں، یہ تمام نالج ہے جو آج ریویل ہو رہے ہیں. دیکھیے آج سے چند سال پہلے تالے تک ہو سکتا ہے نیوکلیئر اسٹڈیز کچھ چیز ہی نہیں تھی، اٹامک انرجی کچھ نہیں، اور آگے جا کے پتہ نہیں لوگوں نے کیا کیا سیکھنا ہے. ان سب کے جینز اللہ تعالیٰ نے آدم علیہ السلام میں ڈال دیے تھے. جیسے آپ سوچیں کہ کلی پھول ہے نا، شروع میں کلی ہوتی ہے، چھوٹی ہوتی ہے، پھر اس کے بعد کھلتی ہے تو اس کے اندر کی کلیاں باہر آتی ہیں. اس وقت انسانوں میں جو نالج ایکوائر کرنے کا ایک دائیا ہے یا انسان علم حاصل کر رہا ہے، یہ سب پیچھے سے آدم علیہ السلام سے چل رہا ہے. اور اس قصے سے ہم نے یہ بھی سیکھ لیا کہ اسلام کا تقاضا امت مسلمہ سے کیا ہے، کہ دنیا کے بھی علم تم حاصل کرو. یہ نہیں اسلام کہتا کہ مسجد میں بیٹھ جاؤ اور بس تم ساری زندگی لوگوں کو نماز روزہ کہتے رہو اور لوگوں کے چندے سے کھانے کھاتے رہو، اور پہلے تم چندے پہ پڑھو اور بعد میں تم ایک ڈونیشن باکس سڑک کے کنارے کھڑے ہو جاؤ اور قیدوں کے تعلیموں کو پڑھانا ہے. یہ ہمارے دین، ہمارے کلچر میں بہت کامن ہے، اسلام ایسا نہیں ہے. سب سے زیادہ پڑھا لکھا، خوبصورت، ایجوکیٹڈ اور ویلدی پرسن اگر معاشرے میں کوئی دیکھے تو دین والا دیکھے. لوگوں کو دین دکھانا ہے تو دین کو خوبصورت کر کے پیش کریں. آج ہمارے کانسیپٹ بگڑ گئے، دین والے کا سوچے تو مسکین، روتا دھوتا شخص رہتا ہے اور ناکام، रोया ही धोया। वो हंसेगा तो लोग कहेंगे अच्छा जी कुरान पढ़ाते हैं तो हंसते हैं, उसको लोग कहीं खाना खाते देखेंगे कुरान पढ़ाते हैं तो खाना खाते हैं, उनको शादियों में जाता देखे वो कहेंगे ये तो। नुकसान क्या हुआ कि सोसाइटी में पोलराइजेशन हो गई, कुछ लोगों ने कहा भी सॉरी वी डू कैन डू दिस, वो फिर एक तरफ सब चीज़ें समेट के बैठे जी तुम जो करो हमें पता है हमारा अल्लाह हमसे खुश है। और दूसरी तरफ एक और बात हुई, ये लंबी बहस है। अब इस वक्त जहाँ दुनिया इस वक्त के जो करंट रिलीजन्स हैं, आप देखिए इस्लाम क्रिश्चियनिटी और ज्यूज़म, ये तीन रिलीजन इस वक्त दुनिया में मौजूद हैं, बाकी भी बहुत सारे थे। 313 किताबें उतरी, नबी आए, 1 लाख से जायद प्रॉफिट्स आए, वो सबका जिक्र नहीं है। अल्लाह ताला को ये पता था कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उम्मत जैसे मैं और आप, इनके सामने इस्लाम के अलावा दो बड़े रिलीजन दुनिया में इनको दिखेंगे, लिहाजा ज़रूरी था कि मुसलमानों को उनकी हिस्ट्री बताई जाए। अब यहाँ से आयत 40 से लेके आगे आयत 123 तक हम बनी इसराइल की स्टोरी पढ़ेंगे। ये वो लोग थे कि अपने दौर में प्रॉफिट्स की चेन में ये पहला मोहरा था। आप कह लीजिए कि इस वक्त जितने भी डिवाइन रिलीजन्स हैं उसमें सबसे ओल्डेस्ट रिलीजन जो है वो ज्यूइज्म है। लेकिन फिर यहाँ याद रखिए आखिर में पारे के आप सुन लेंगे खुद भी कि अल्लाह ने इनको नाम ज्यू नहीं दिया था, यहूदी ज्यू या क्रिश्चियन या नसरानी या ईसाई नाम अल्लाह के दिए हुए नहीं है। अपने दौर में बनी इसराइलियों को जो टाइटल मिला था वो इस मुस्लिम का मिला था, हजरत ईसा के दौर में उनको अल्लाह ताला ने मुस्लिम का नाम दिया था। ये जो नाम है ईसाइयत और ज्यूइज्म ये सेक्टेरियन नेम्स है, फिरका वाराना नाम है। आज भी मुसलमानों में कुछ लोगों को तसल्ली नहीं होती जब तक आप कहें कि वी आर मुस्लिम, वो कहते उसके बाद क्या, फिर उसके बाद, फिर मुस्लिम, फिर उसके बाद। यानी सम पीपल कहते हैं कि नहीं अपने आप को कुछ कहलवाओ। देखिए किसी एक इमाम की तालीमात को लेकर चलना आगे इज़ नॉट अ बैड थिंग, लेकिन अपना नाम नहीं जोड़ेंगे। ये बिल्कुल ऐसे कि जैसे इस वक्त आप पढ़ रहे हैं यहाँ, और अगर किसी को कहें या देखें तो आपको बहुत सारे लोगों पर नूरुल कुरान का लोगो दिखेगा, नो प्रॉब्लम एट ऑल। आप नूरुल कुरान के प्लेटफॉर्म से सीख, हो सकता है दो बिल्डिंग छोड़ के कहीं नूरुल हुदा रूम हो, कहीं समझ लीजिए कि कोई नूरुल ईमान हो सकता है ना, नो प्रॉब्लम एट ऑल। लेकिन आप उन सबसे कटकर सिर्फ अपना नाम अगर अपने इदारे के नाम से जोड़ के अपने टीचर से जोड़ते हैं और फिर साथ उस पर ये कहते हैं कि बाकी सब गलत है, इस्लाम ये नहीं चाहता, ठीक है। तो ये बातें आगे आप सुनते जाएंगे। तो यहाँ अल्लाह ताला ने बनी इसराइल की हिस्ट्री बताई, सूरत आल इमरान के शुरू से फिर नसरानियत की शुरू हो जाएगी। यानी कुरान की दो बड़ी सूरतें सूरत बकरा और सूरत आल इमरान, ये दो सूरतें हैं हमें माजी के दो गिरोहों जो अपने अपने वक्त के बिल्कुल ठीक गिरोह थे, अल्लाह ने उनसे भी वही काम लेना था जो आज हमसे लेना चाहा, लेकिन उन्होंने क्या किया, अब इस बारे में हम इनकी हिस्ट्री के साथ साथ पढ़ते जाएंगे कि इन लोगों को अल्लाह ने यहूद कह लीजिए या बनी इसराइली, इनको अल्लाह ताला ने दुनिया की इमामत का काम देना था। इसके लिए लाजमी होता है कि लोग मकसद के साथ जिए, लेकिन वक्त के साथ इनके उलमा के अंदर खराबियां पैदा हो गई। दो चीजों का जिक्र अब अगले सबकों में हम पढ़ने वाले हैं, तो मेरा कि यही सब बता दूं। इस कौम के जो उलमा थे उनके दो बहुत बड़े प्रॉब्लम थे, एक थे शुबहात और एक थी शहवात। शुबहात के डाउट्स, इनके उलमा इनके स्कॉलर्स ने दीन के अंदर डाउट्स पैदा किए। जब डाउट्स पैदा किए जाते हैं तो जो लोग दीन पे आ रहे होते हैं ना वो भी बेचारे पीछे हो जाते हैं, और कौम यानी जो कॉमन पीपल है जिनको कुरान ने उम्मीयून कहा है उनका मसला शहवात का था, शहवात के लस्ट डिजायर और जिंदगी मजे और मौज और दिस एंड दैट करना। अल्लाह ताला ने इन आयात में जब हम पढ़ने लगे इंशाल्लाह तीन बार इनको या बनी इसराइल अस्कुरु नेमती अल्लती अनमतु अलैकुम करके यहां भी पुकारा, आखिरी रुकू के अंदर फिर ब्रैकेट है, एक बार हम पढ़ेंगे। यानी अल्लाह ने इनको बड़ी ऑनर दी है। आइए देखते हैं कि अल्लाह ताला इनसे किस तरह खिताब करते हैं। मैंने और आपने इनको क्या सोच के पढ़ना है, यदि मैं कह दूं तो दिल ना बुरा हो हम सबका, लेकिन देखिए तौरात नाजिल हुई, फिर इंजील नाजिल हुई, फिर कुरान उसके बाद नाजिल हुआ ना। यानी आप कह सकते हैं कि कुरान पाक इज द लेटेस्ट वर्जन ऑफ तौरात, कुरान पाक इज द लेटेस्ट वर्जन ऑफ इंजील। चूंकि उनके उनकी बातें इसमें आई तो उनकी अच्छी बुरी बातें सारी नोट कर दी गई। अगर बिलफर्ज कुरान के बाद कोई और किताब उतरती, अगर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी ना होते और आपके बाद नबूवत का सिलसिला ना रुकता, तो आप इमेजिन कर सकते हैं कि उस किताब का टॉपिक कौन होते, उम्मत मोहम्मदिया, और फिर जो हमारे हमारे पोल वहां खुलते, बस दुनिया के चंद अखबारों के टुकड़े जमा करके उस किताब का एक टाइटल दे दें। जो आज हम हैं और जहां हम गिर गए दिल बुरा हो जाता है। पिछली कौमों की हम बातें सुनते हैं, हम कहते हैं हाय कितने बुरे थे, हाय अल्लाह ने उनको ये दिया वो दिया, लेकिन मैं और आप सोचें कि आज हम कहां खड़े हैं। तो हम सब के लिए इसमें बहुत गहरा नुकता है कि हम अपने ऊपर ये सोचें। इस कौम के अंदर जो खराबियां थी उनको हम पढ़ेंगे, अभी आप देखेंगे आपको लगेगा कि अल्लाह सुब्हान तआला इज टॉकिंग अबाउट अस, ये अल्लाह हमारे बारे में बोल रहा है। और आज हम जो बातें अपने अंदर पाते हैं ये उनके अंदर थी, और ये अल्लाह का फैसला है। जब किसी में कोई खराबी आती है, कोई बुराई आती है, तो फिर अल्लाह जब एक के साथ वो काम करता है तो दूसरों के साथ भी यही करता है। आइए देखते हैं आयत नंबर 40 से तर्जमा पढ़ेंगे, और इसके बाद इंशाल्लाह जहां जहां जरूरत होगी हम इसको टच करेंगे। या बनी इसराइल अस्कुरु नेमती अल्लती अनमतु अलैकुम, ए बनी इसराइल जरा ख्याल करो मेरी इस नेमत का जो मैंने तुमको अता की थी। और क्या की थी वो नेमत? नबूवत की नेमत थी। यहाँ आप समझ सकते हैं कि अल्लाह ने इनको बहुत प्यार से दावत दी है। याद रखिए कि ये कौम जिसको आज हम बनी इसराइल कहें या यहूद कहें, बहुत सारी खूबियों की मालिक है। अल्लाह ताला ने इनको नबियों की नस्ल से उतारा, पीछे से सिलसिला सबका हजरत इब्राहिम से जुड़ता है। इब्राहिम अलैहिस्सलाम के दो बेटे थे, इस्माइल और इसहाक। इस्माइल अलैहिस्सलाम को बचपन में अल्लाह ताला के हुक्म से अल्लाह ताला के नबी इब्राहिम ने मक्का के करीब एक जगह पे छोड़ दिया, इसका जिक्र हम सूरत इब्राहिम में पढ़ेंगे। दूसरा बेटा इसहाक था, इसहाक अलैहिस्सलाम के बतन से 12 बेटे पैदा हुए। उनके बेटे जो थे, सॉरी हजरत इसहाक के बेटे याकूब थे, और याकूब के फिर 12 बेटे। ये जो भी पूरा गिरोह है ये 12 नबियों की नस्ल है। अब आप सोचिए एक कौम जो नबियों की औलाद है उसमें कुछ खूबियां थी ना, बहुत खूबियां थी इनमें, आज भी हैं। ऑर्गेनाइज्ड हैं, वक्त से पहले प्लान करते हैं, पाबंद है, वक्त के मेहनती कौम है, पूरी दुनिया को ये इशारों में अपने लगा सकते हैं। अल्लाह ने इनको बहुत टैलेंट दिया था, अल्लाह चाहते थे कि इनका ये टैलेंट दीन में लगे, लेकिन जब इनके दिलों में, और ख़ास तौर पर याद रखिए इनका बिगाड़ क्या, हर कौम का बिगाड़ उसके मजहबी तबके के बिगाड़ से शुरू होता है। इनके जो मजहबी लीडर्स थे, जो स्कॉलर्स थे, उनके अंदर जब दुनिया की मोहब्बत आई तो उन्होंने फिर तौरात के अहकामात को बदला, कभी चेंज किया, अभी कुछ किया। तो अल्लाह ताला नबी सल्लम के दौर के, अब यहाँ जहाँ भी या बनी इसराइल आएगा ना, तो अपने माइंड में रख लीजिए कि मदीना है, मस्जिद नबी में अल्लाह के नबी बैठे, और इर्द गिर्द यहूद की बस्तियाँ हैं। एक बनु कुरैज़ है, बनु कैनक है, बनु नज़ीर है, इनके छोटे छोटे फोर्ट्रेसेस होते थे, ये वहाँ रहते थे। अल्लाह यहाँ या बनी इसराइल कहकर यहूद मदीना के उस दौर के यहूद को पुकारता है, कह बनी इसराइलियों याद करो मेरी नेमत। यहां से आप देखिए कि अल्लाह ने इनको किसी बुरी चीज से तो नहीं बुलाया, नेमतों की तस्कीर तो बहुत अच्छी बात है। तो अल्लाह ताला कहते हैं मेरी ये नेमत यानी नबूवत की नेमत, तुम्हें मैंने स्किल्स दी, तुम्हें खूबियां दी, और साथ ही साथ क्या करो, वाउफ भी अहदी, तुम मेरे अहद पूरा करो। ये कौन सा अहद है, ये आगे सूरत मायदा में भी आएगा, लेकिन सिंपल समझ लीजिए कि अहद से मुराद ये था कि तौरात पे अमल करो। और एक अहद का दूसरा हिस्सा इनका क्या था कि जब तुम्हारी जिंदगी में मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नबी बनाकर भेज दिए जाएं तो उनको मान लो, दो बातें लिख ले। अल्लाह ताला ने पिछले अंबिया कराम की कौमों से दो वादे लिए थे, नंबर एक अपने वक्त की किताब पे अमल करो, ये आज हमें भी है कि नहीं, मुस्लिम्स को भी तो यही कहा गया ना कि कुरान को किताब हिदायत बनाओ, ये तो कॉमन है। दूसरा अहद क्या था, और उस अहद का दूसरा हिस्सा क्या था कि जब तुम्हारी जिंदगी में तुम्हें पता चल जाए कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नबी बनकर मबूस हो गए तो तुम उनको मान लो। ये सिंपल सी बात है। ये अहद आज उम्मत मुस्लिमा से नहीं है, क्यों? कि अल्लाह के नबी खातमुन नबीजीन है। आज अगर यहूद और नसारा अपनी किताबों पर अमल करें तो उनको अल्लाह के नबी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उम्मत बनना पड़ेगा। बात वाज़ेह। आज बहुत सारे लोग ये क्वेश्चन करते हैं कि देखिए वो अपने दीन पे तो अमल करते हैं, फिर वो क्यों, हम उनको क्यों गलत कहें या बुरा कहें। पहली बात है, हम गलत बुरा नहीं कह रहे, लेकिन इस आयत पे समझ लीजिए कि उनकी किताबों में ये लिखा हुआ था कि मोहम्मद रसूलुल्लाह जब दुनिया में आ जाएंगे तुम्हारी ये वैलिडिटी, तौरात की वैलिडिटी कुरान के नजूल तक थी, अब ये आ जाएगा तो तुमने उसको छोड़ना। ये ऐसे कि iPhone 3 था तो 4 आ गया तो लोग 4 ले लेते हैं, 4 आ गया तो 5 आ गया 6। अब ये कंपनी तो नहीं दावा करती कि iPhone 6 इज द लास्ट वन, लेकिन अल्लाह ने बता दिया था कि आखिरी नबी आएंगे मोहम्मद रसूलुल्लाह और कुरान आएगा। इनकी किताबों में हमारे कुरान का, हमारे नबी का, सहाबा कराम का तस्करा मौजूद है। तो अल्लाह ताला कहता है कि बस इसके ऊपर अमल करो, जब तुम ये करोगे उफी भी अहदिकुम, मैं भी तुमसे अपने वादे पूरे करूंगा। चलिए यहाँ हम उम्मत मुस्लिमा बनते हैं थोड़ी देर के लिए। आयत तो इस वक्त मेरे और आपके सामने है, इस वक्त बनी इसराइली तो नहीं सुन रहे। अल्लाह मुझे और आपको कहता है उफू भी अहदी, तुम मेरे अहद पूरे करो। कौन से? कुरान पर अमल के और इस इस्लाम को दुनिया में लगाने के और इसको नाफिज करने के। कर दो, अल्लाह क्या करेगा? उफी भी अहदी को, मैं भी तुमसे अपने वादे पूरे करूंगा। अल्लाह की मदद मुसलमानों के साथ आती है, लेकिन ये मशरूत है, कंडीशनल है। आज आप अगर अल्लाह के साथ अपने वादे पूरे करें तो फिर दुनिया भी देखेगी और हम भी देखेंगे कि अल्लाह कैसे मुसलमानों की मदद करता है। वह या फरहबून, और तुम मुझ ही से डरो। इसकी क्या जरूरत हुई? क्योंकि इनके जो उलमा थे उनके दिलों में लोगों का डर भर गया था। और याद रखिए कि लोगों का डर अल्लाह की इताअत का शौक खत्म कर देता है। वहां भी नबी मानजल तो मुसद्दिक लिमा माकुम वला तकून अव्वल काफिरिन बिह, और मैंने जो किताब भेजी है इस पर ईमान लाओ। कौन सी किताब है ये? लिख लें कुरान। इस किताब की ताईद में है, यानी ये वेरीफाई करती है उस किताब को जो पहले से तुम्हारे पास मौजूद थी। कौन सी है? तौरात। दोनों पे लिख लेंगे, साथ ही साथ आपको समझ आ जाएगा कि इस कुरान पे अमल लाओ करो, क्योंकि ये तुम्हारी तौरात को वेरीफाई कर रही है कि उसके अगेंस्ट तो नहीं है। बस सबसे पहले तुम ही इसके मुनकिर न बन जाओ। थोड़ी कीमत पर मेरी आयात को ना बेच डालो और मेरे गजब से बचो और बातिल का रंग चढ़ाकर हक को मुश्तबे न करो। ये था इनके स्कॉलर्स का मसला। तौरात की आयतों को चेंज कर देते थे, क्योंकि कुरान पाक की हिफाजत का जिम्मा तो अल्लाह ने लिया। इन्ना नहनु नज़्ज़लना ज़िक्रा व इन्ना लहू लहाफ़िज़ून। तौरात और इंजील के लिए अल्लाह का ये वादा नहीं था, क्योंकि अल्लाह ताला इन लोगों को आज़माना चाहते थे। दूसरी बात है कि चूंकि उसके बाद अगली आखिरी किताब आनी थी, वो एक टाइमिंग गाइडेंस थी, यानी एक टेम्प्रेरी वर्जन ऑफ कुरान था तौरात और इंजील। तो लिहाजा इन्होंने उसमें इतनी खेरा फेरियाँ की कि जो मसला पसंद ना होता उसके आगे कुछ लगा देते या उसके पीछे कुछ रखते, या कभी कभी उस पर वाइटो ही फेर देते। ये उनके उलमा की आम कहानियां थी। इसके बहुत सारे वाक्यात तफसीर में आपको मिलते हैं। तो अल्लाह ताला कहते हैं कि तुम ऐसा ना करो, और देखो जानते बूझते हक को छुपाने की कोशिश ना करो। ये कौन सा हक है? कि मोहम्मद रसूलुल्लाह सच है। मदीना में रहने वाले बनी इसराइलों को यकीन था कि ये शख्स वही है जिसका जिक्र हमारी किताबों में था, लेकिन इसके बावजूद नहीं मानते थे। क्यों नहीं मानते थे? आप आगे पढ़ेंगे ही नहीं आयतों में कि ये तो इंतजार कर रहे थे। दे वर वेटिंग फॉर प्रॉफिट मोहम्मद सल्लम। जब मदीना के यहूद का मुकाबला कभी किसी और कौम से होता, या मक्का या मदीना में रहने वाले कुफार से होता, तो ये क्या करते थे? तौरात के वो सफ़े खोलते जिस पे लिखा हुआ था नबी सल्लल्लाहु अलैहि वसल्लम की आमद की खबरें, तो फिर उस सफ़े को खोल के दुआ करते थे कि अल्लाह वो नबी भेज जिसकी तू आमद की खबरें देता है, ताकि हम उसके साथ मिलकर इन मक्का वालों को मजा चखाएं या मदीना वालों को चखाएं। तो जब आ गया तो क्या किया? दे वर नॉट एक्सपेक्टिंग दैट ही विल कम फ्रॉम बनी इसराइल इस्माइल। ओनली प्रॉब्लम ये तासुब। इंसान जब ये सोचते ना कि हक सिर्फ मेरे गिरोह के पास है और उसके बाहर सब गलत हैं, तो ये हालात हो जाते हैं। तो अल्लाह ताला कहते हैं वाकी मुसलात वातुस्सकात वरकौम राकीन। नमाज कायम करो, जक़ात दो, और जो लोग मेरे आगे झुक रहे हैं तुम भी इनके आगे झुक जाओ। ये मैसेज है इनको मुसलमान होने का, क्योंकि बनी इसराइल की नमाज में रुकू नहीं था। तो अल्लाह ताला कह रहे हैं कि तुम रुकू करो, यानी बी मुस्लिम। अतामुरुन्नन्नास बिलबिर्रि वतंसौन अन्फुसकुम। क्या तुम दूसरों को तो नेकी का हुक्म देते हो और अपने आप को भूल जाते हो? वन तुम तत्लून अल किताब, हालांकि तुम किताब की तिलावत करते हो। क्या तुम अकल से बिल्कुल काम नहीं लेते? आदत क्या थी इन लोगों की, जब किसी दूसरे को मुसलमान होता देखते, इस्लाम पे आता देखते, कहते बहुत अच्छा काम कर रहे हो, शाबाश, वेरी गुड। तो कहा जाए आप भी कर ले। नहीं, हम कहाँ करेंगे, हम तो गुनाहगार लोग हैं। आज भी लोगों का ये ट्रेंड है, आप किसी को बताएं मैं कुरान पढ़ रही हूँ, वो कहेंगी बहुत अच्छा कर रही है माशाल्लाह। तो कल से आंटी आप भी मेरे साथ चलें, तो नहीं बेटा मैं तो बीमार हूँ। कभी कभी ऐसे हालात होते हैं ना, यानी ये हम किसी ऐसे को नहीं कह रहे कि जो मजबूरी में ऐसा कर रहा है, लेकिन सम टाइम क्या होता है कि लोग खुद अच्छा काम ना भी करें लेकिन दूसरों को अच्छा काम करता देखकर खुश होते हैं। तो इसका जिक्र अल्लाह ताला ने करके फरमाया वस्तईनु बिस्सब्री वस्सला, सब्र और नमाज से मदद लो। कौन सा सब्र? जो दीन हक पर हो। आज उम्मत मुस्लिमा को इस सब्र की जरूरत है। जिस रब की खातिर सब्र कर रहे हो इसी की इबादत करो, और ऐसे काम करो कि अल्लाह की मदद तुम्हारे पास आए। आज भी कभी कभी इन मुसलमानों को कुछ खबरें इधर उधर से मिल जाती हैं, कोई इल्जाम कोई कुछ, तो अल्लाह कहता है सब्र करो, मदद मांगो अल्लाह से। ये दो हथियार हैं, याद रखिए, एक हाथ में सब्र हो और दूसरे में नमाज हो, तो आपके सामने की मदद होगी। डोंट बी रिएक्शनरी। सबर यहां रिएक्शनरी होने के मानों में भी है कि ऐसे जुमले ना बोलो, ऐसी गलत बातें ना करो कि अपने आप को पीछे करो, और मजलूमियत वाला नहीं बल्कि ऐसा सब्र करो कि जिसको देखकर लोग कहें कि मुस्लिम इतने अच्छे होते हैं। आप देखिए, ये भी तो सब्र है ना कि आप थोड़े पे कनात करते हैं। तो जब एक इंसान इस दुनिया में रहते हुए अल्लाह की रजा पे राजी होता है तो वो भी साबिर है। फिर उसके बाद फरमाया वस्तईनु बिस सब्री वस सलात, اور ساتھ وَإِنَّهَا لَكَبِيرَةٌ، اور بے شک یہ ہے بہت مشکل، یعنی نماز بھی مشکل ہے، صبر بھی مشکل ہے. کس پہ آسان ہے؟ إِلَّا عَلَى الْخَاشِعِينَ، عاجزی کرنے والوں کے لیے آسان ہے. آپ دیکھیں نماز شروع میں بہت مشکل لگتی ہے، عادت نہ ہو تو مشکل ہے، کرتے جائیں گے آسان ہوگا. یہ ایسے ہی جیسے ایک نیا کپڑا آپ پہنتے ہیں نا، تو شروع میں اچھا تو بہت لگتا ہے لیکن چبھتا ہے، اکڑا اکڑا لگتا ہے، آپ کمفرٹیبل فیل نہیں کرتے. لیکن جو ہی آپ اتار کے رات کے گھر کے کپڑے پہنتے ہیں تو کتنا ایزی فیل کرتے ہیں. بس یہی ہے دین سیکھنے کا طریقہ. اگر نماز کی عادت نہیں، کرتے جائیں کرتے جائیں، آسان ہوگا. زمین پہ بیٹھنے کی عادت نہیں، بیٹھتے جائیں بیٹھتے جائیں، آسان ہو جائے گا. لکھنے کی عادت نہیں، لکھیں. سننے کی عادت نہیں، سنیں. جس کام کو آپ اچھا کرنا چاہتے ہیں اس کو کرتے رہیں. ہمارا حال کیا کہ ہم اس کام کو چھوڑ دیتے ہیں تو وہ تو کبھی بھی پھر اچھا نہیں ہوگا. اور جب کبھی انسان کو ایسا لگے تو اللہ تعالیٰ کہتے ہیں آخرت کو یاد کر لو. مجھے اور آپ کو بھی جب اللہ کی کوئی بات ماننی سننی اس پہ عمل کرنا مشکل لگے تو کیا کریں؟ یاد کرو. کس کو؟ الذین یظنون انہم ملاقو ربہم وانہم الیہ راجعون. ہم اگر ان فرما بردار بندوں کے لیے یہ مشکل نہیں جو سمجھتے ہیں کہ آخر کار انہیں اپنے رب سے ملنا ہے اور اسی کی طرف پلٹ کر جانا ہے. آخرت کی یاد نیکیوں کو آسان کر دیتی ہے. کتنے دن کی یہ دنیا ہے، ہمیں کتنے کچھ دن دین کا صبر کریں گے، لیکن اس کے بعد جزا کتنی زیادہ ملے گی یہ ہم سب خود سے پوچھ سکتے ہیں. اس لیے کبھی اللہ کی کوئی بات مشکل لگے تو اس وقت کہا کریں کہ میں تھوڑے دن اللہ کی مان لوں، پھر بہت دن میں اللہ کو مناؤں گی. آپ دیکھیے کہ جب ایک انسان اپنی خوشی سے کوئی کام کرتا ہے تو اصل کام بھی تو وہی ہوتا ہے نا. اگر ہم اپنی خوشی سے کوئی کام نہیں کرتے اور مارے باندھے کرتے ہیں تو اس کی وہ ویلیو نہیں ہے. تو اللہ تعالیٰ کہتے ہیں خوشی سے کام کرو. دوبارہ آپ دیکھیے دوسرا خطاب ہے بنی اسرائیلیوں کو، یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم، اے بنی اسرائیل یاد کرو میری اس نعمت کو جس سے میں نے تم کو نوازا تھا، اور اس بات کو کہ میں نے تمہیں دنیا کی ساری قوموں پر فضیلت عطا کی تھی. اس کو ہائی لائٹ کریں. یہ کب عطا کی تھی؟ جب تک نبی صلی اللہ علیہ وسلم نہیں آئے تھے. دے وار چوزن، ریئلی اللہ نے ان کو گائیڈنس دی تھی، لیکن ان کے اندر سے جب آخرت کا خوف ختم ہوا تو فرمایا ان کا حال کیا ہوا، اسی کا علاج بتایا جا رہا ہے. وَاتَّقُوا يَوْمًا لَا تَجْزِي نَفْسٌ عَن نَّفْسٍ شَيْئًا وَلَا يُقْبَلُ مِنْهَا شَفَاعَةٌ. اور ڈرو اس دن سے جس دن کوئی کسی کے کام نہ آئے گا، اور نہ کسی کی طرف سے سفارش قبول ہوگی، اور نہ کسی کو فدیہ لے کر چھوڑا جائے گا، اور نہ مجرموں کو کہیں سے مدد ملے گی. یہ ہے قیامت کے دن کے بارے میں خوش فہمیاں. اگر آپ یہاں تین چیزوں کو غور کریں، نمبر ایک کہ کسی نفس کو میرے بدلے میں اللہ پکڑ کر آگ میں ڈال دے گا تو میں بچ جاؤں گی. دوسری چیز ہے شفاعت، کسی بزرگ ولی کی سفارش کام آئے گی. ان کا کل خیال کیا تھا کہ نبی آئیں گے اور ہماری سفارش کریں گے. آج اگر امت مسلمہ کو اس آیت کی روشنی میں دیکھیں تو کیا آپ کو ایسا لگتا ہے کہ آج ہمارا بھی یہی حال ہے؟ جہاں بھی کوئی اللہ کے دین پر عمل نہیں کرے گا نا. جی جو سسٹرز اب آ رہے ہیں وہ اس خاموشی سے ادھر آ جائیے، ادھر جگہ خالی ہے. اگر آپ سب میں سے اگر میں کہوں والنٹیئر کریں چاروں پانچوں جو پیچھے دیوار پہ، آپ لوگ اس دیوار پہ آ جائیں تو پھر جو بار بار آئیں گے ان کو سوچنا نہیں پڑے گا. اور شاہین آپ گائیڈ کریں جو آتے ہیں اس کو کہیں جب سے نکل جائیں. جی اب آپ دیکھیے کہ ہر انسان کو اللہ کے سامنے کھڑے ہونے کا فطری طور پہ ڈر موجود ہے، لیکن ہوتا کیا ہے کہ جب کچھ خوش فہمیاں ہوتی ہیں، یا پھر واپس اپنے ذہن کو اسی سناریوں میں لے آئیے کہ جب دیندار لوگوں کو اس طرح کی خوش فہمیاں دے دیتے ہیں کہ فلاں بزرگ تمہیں بچا لے گا، فلاں کی نظر دے دو وہ تمہاری مدد کرے گا، فلاں ولی کی قبر پہ جاؤ چڑھاوا چڑھا دو، کہیں تیل ڈال دو، تو آپ پھر بتائیے کہ لوگوں کو عمل کی کیا ضرورت ہے. آپ اپنے بچے پہ اس کو لیجیے. آپ کا بچہ جس کو آپ اتنی محنت سے پڑھا رہی ہیں تو آپ اس کو کہتے ہیں کہ بیٹا پڑھو ورنہ فیل ہو جاؤ گے. اگر اسی اسکول میں کسی ٹیچر کے ساتھ اس کی کوئی گٹھ جوڑ ہو جائے، ڈونٹ وری میں تمہیں آنسرز بتا دوں گی. ایگزامینر سے اس کی کوئی بات چل جائے کہ اچھا میری یہاں سے بات مان لو تو تمہیں میں نمبر دے دوں گا، پیپر بتا دوں گا اور تمہیں فرسٹ لگا دوں گا. کسی وزیر سے بات کر کے آپ پہلے سے ڈیسائڈ کروا لیں کہ آپ کا بچہ فرسٹ آئے گا، تو سچ بتائیے آپ کا بچہ پڑھے گا؟ اور کیا آپ اس کے لیے اتنی مشکل سہیں گے، اس کو ٹیوشنز پڑھائیں گی؟ نہیں کریں گی. تو آخرت کے بارے میں جب ہماری سوچ بدلتی ہے تو ہمارا عمل بدل جاتا ہے. آج بھی جو مسلمان ہمیں اپنے ارد گرد بے عمل دکھتے ہیں، پیچھے کہیں نہ کہیں کوئی خوش فہمی ہے. فلاں بچا لے گا، اس کا پلو بچائے گا، اس کا بچائے گا، تو اللہ تعالیٰ کہتے ہیں یہ صرف تمہاری خوش فہمی ہے. ولا یؤخذ منھا عدل، کوئی کسی کے بدلے میں نہیں ہوگا. یعنی بیٹا جرم کرے تو اس کے بدلے میں باپ نہیں جائے گا، ماں کر لے گی تو بچہ نہیں جائے گا، شوہر کے بدلے میں بیوی نہیں جائے گی. ولا ہم ینصرون، اور نہ مجرموں کو کہیں سے مدد ملے گی. آج میں اور آپ ذرا تھوڑی دیر کے لیے سوچیں، قیامت جب آئے گی میرے ساتھ کیا ہوگا؟ آپ دیکھیے کہ میں اور آپ یہ سب کچھ کیوں پڑھ رہے ہیں کہ ہماری آخرت اچھی ہو جائے. تو آج اس قرآن کو پڑھتے وقت ہم سب اپنے لیے نیت کریں کہ اللہ ہمیں آخرت کی صحیح سمجھ دے دیں, کیونکہ ایمان بالآخرہ ہمارے ایمان اسلام کا تیسرا بڑا پلر ہے. پہلا توحید, دوسرا رسالت اور تیسرا ایمان بالآخرہ. ان تینوں میں جب خرابی آتی ہے نا, کسی ایک میں یا تینوں میں, تو عمل بگڑ جاتا ہے. جیسے کسی درخت کی جو جڑیں ہیں اگر اس میں گھن لگ جاتا ہے تو اوپر سے آپ دیکھتے ہیں کبھی پھل نہیں آتا, کبھی اس میں کیڑا پڑ جاتا ہے اور کبھی کچھ اور ہوتا ہے, خراب قسم کا پھل آتا ہے. وہ انسانوں کے عمل پہ لوگ باتیں کرتے ہیں. اکثر کسی سے بات کریں وہ آ کے کہیں گے نماز پہ درس دیں, پردے کی بات کریں, سود کی بات کریں, روز کچھ اور دس اینڈ دیٹ. تو میں کہتی نو, اٹس ناٹ دا رائٹ وے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے صحابہ کرام کے ساتھ 13 سال تک صرف 3 سبجیکٹ پڑھے تھے یا پڑھائے تھے, یا آپ کہہ لیجئے کہ اسلام کی ترتیب کیا ہے. سب سے پہلے لوگوں کو اللہ کی معرفت ہو, اللہ کون ہے, کہ اللہ کی ذات, اس کی قدر, اس کی محبت, اس کی نعمتوں کا احساس. پھر نبی صلی اللہ علیہ وسلم کا مقام, رسول کون ہوتا ہے. وہ ہیرو نہیں ہے کہ آپ صرف ان کے نام پہ نعتیں پڑھیں یا آپ ان کے لیے کچھ محفلیں سجائیں. رسول ایک راہبر ہوتا ہے, ایک گائیڈ ہوتا ہے, رول ماڈل ہوتا ہے, وہ چلتا پھرتا آپ کے لیے ایک نمونہ ہے. اور آخرت, مرنے کے بعد تمہارے ساتھ ہونا کیا, کرو مستی پھر دیکھنا کیا ہوگا. جب یہ تین چیزیں اندر دماغ میں رچ جاتی ہیں تو یہ کبھی ہو نہیں سکتا کوئی نماز نہ پڑھے, یہ ہو نہیں سکتا کہ حرام میں پڑ جائیں, اور یہ کبھی نہیں ہو سکتا کہ ایک عورت ہونے کے ناطے اپنے آپ کو مشکلات میں ڈال دیں. آج اس وقت امت مسلمہ کو یہ سبق پڑھانے کی ضرورت ہے. اوپر سے امپوز کریں گے نا کچھ چیزوں کو تو وقت کے ساتھ ساتھ وہ چھوڑ دیں گے. وجہ کیا ہے؟ کیونکہ وہ اوپر کی چیز ہے. آپ دیکھیے کہ اصل صحت کون سی ہوتی ہے, جو کھانے کے ساتھ اندر سے ہیلدی ہے. اگر آپ کی باڈی ہیلدی ہے, آپ بہت اندر سے صحت محسوس کرتے ہیں, آپ کا چہرہ فریش ہوگا, آپ بھاگیں گے, دوڑیں گے, کھائیں گے, پیئیں گے, خوش رہیں گے نا. لیکن اگر اندر بیماری ہو اور رنگ پیلا ہے, آپ اس رنگ کو بدلنے کے لیے چہرے پہ فاؤنڈیشن لگا لیں, فیس پاؤڈر لگا لیں, آپ اس کو چمکا لیں, کتنی کو دیر وہ خوبصورت رہے گا, جتنی دیر اس چیز کا اثر ہے. اصل صحت اندر کی ہے. اندر ایمان کی صحت آ جائے گی نا تو ہمارے اعمال خوبصورت ہوں گے. تو آج اگر مجھے اور آپ کو کوئی کام کرنا ہے اپنے بچوں پہ, اپنی نسلوں پہ, اپنے پہ, کسی پہ بھی, ہر وہ انسان جس کے اندر ابھی اسلام کی وہ محبت نہیں دکھ رہی, تو آپ کو مجھے صرف 3 ٹاپکس پہ بات کرنے کا حق ہے. دیٹس اٹ. ڈونٹ ٹچ اینی گڈ ڈیڈ جب تک کہ ان کے عقیدے میں اللہ کی محبت, نبی صلی اللہ علیہ وسلم کی محبت اور آخرت کی بات نہ آ جائے. اب اس کے بعد یہاں دیکھیے گا آیت نمبر 49 سے ہسٹری کے کچھ پیجز ہیں, آپ اس کے اوپر لکھ لیں. مجھے تو یہ آیتیں پڑھتے ساتھ ایسے لگتا ہے کہ ایک البم ہے اور میں اس کو کھول رہی ہوں. اچھا یہاں بھی گئے تھے, اچھا ماضی میں گئے تھے, یہ اس کے یہاں گئے تھے, یہ پہاڑوں کی تصویریں. یعنی جب زندگی کی کچھ میموریز ایک البم میں جمع ہوتی ہے تو کبھی کبھی آپ اس کو کھولتے ہیں تو ہو سکتا ہے 10 سال کا سفر آپ 15 منٹ میں طے کر لیں. یہاں ایسے ہی ہوگا. ہے یہ بنی اسرائیل کی 40 ایئرس کی ہسٹری, لیکن یہاں آپ دیکھیں گے کہ 3-4 صفوں میں آپ اس کو پڑھ لیں گے, اور یہی گرمس جو ہے نا یہ پورے قرآن میں ڈیٹیل سے آئیں گے. سورۃ بقرہ میں بنی اسرائیل کی ہسٹری کنسائز کر کے بتائی گئی ہے. پورا قرآن بعد میں اس کو مختلف طریقے سے کھولتا ہے. تو یہاں بنی اسرائیل کی ہسٹری میں اللہ تعالیٰ نے ان کو ایک احساس دلایا کہ دیکھو کل تک تم غلام تھے. آپ اس کو اپنی امت مسلمہ کے ساتھ رکھیں, ہر دور کے مسلمان. اب چونکہ ہم پاکستانی انڈین ہیں تو ہم تو اردو سے اور اپنی ہسٹری کو زیادہ جانتے ہیں, لیکن اس کے برعکس جو دوسرے عرب کلچرز میں اور دوسرے ان میں سے ہر ایک ہے, آپ دیکھیں گے کہ ہر مسلم ملک کی ہسٹری میں کہیں نہ کہیں غلامی آئی ہے. جیسے ہم پاکستان اور انڈیا والے رہنے لے دیکھ لیں تو 1947 اور 48 سے پہلے ہم لوگ اکٹھے بھی تھے اور ہم انگریز کی غلامی میں تھے. وہاں سب ایک ساتھ اور سب تڑپتے تھے کہ کسی طرح اللہ تعالیٰ ہمیں اپنی زمین کے ٹکڑے دے دے اور ہم وہاں اسلام نافذ کریں. یہی حالات بنی اسرائیل کے تھے. حضرت یوسف علیہ السلام کے دور میں بنی اسرائیل ملک شام سے نکل کر مصر میں آئے تھے. آپ کے لیے یہ ٹو مچ ہے, ڈونٹ تھنک اباؤٹ دیٹ. سوچ لیں یہ آپ کے لیے نہیں ہے. کبھی پھر جب آپ انشاءاللہ رمضان کے بعد تفسیر والا کورس کریں گے, پھر اگلے سال دور قرآن میں یہ باتیں سنیں گے تو آپ کہیں گے ہاں یہ تو ہمیں تو یہ انہوں نے کم بتایا. لیکن صرف یہ بات بتانا اس لیے چاہتی ہوں کہ جب تک قرآن کو اس کے ٹیکس کے ساتھ نہیں رکھیں گے بات سمجھ نہیں آتی. تو جس طرح ہم مسلمان ایک وقت میں انگریز کی غلامی میں تھے اور ہم دعائیں مانگ رہے تھے کہ اللہ تعالیٰ ہمیں ہماری زمین کا ایک الگ ٹکڑا دے جہاں ہم اسلام کو نافذ کریں, سیم یہی کیفیت بنی اسرائیل کی فرعون کے دور میں تھی. فیرو اس دور کا کہہ لیجئے کہ تاغوت تھا یا کافر تھا یا بادشاہ تھا, उसने बनी इसराइल को गुलाम बनाया था। अब बनी इसराइल चूके उस दौर के मुसलमान थे और वो चाहते थे कि हम अपने दीन पे अमल करें, तो इन्होंने दुआएं मांगी, अल्लाह किसी को भेज, अल्लाह कोई हालात पैदा कर। अल्लाह सुबहान तआला ने इनकी दुआएं सुनी, हजरत मूसा अलैहिस्सलाम को भेज दिया। मूसा अलैहिस्सलाम को जब अल्लाह ने भेजा तो उनको दो बड़े बड़े गोल दे के भेजा। नंबर एक, के पहले तो इस बनी इसराइल को फिरौन से आज़ाद करवाएं, यानी आज़ाद करवाएं, गुलामी में तो कुछ कर नहीं सकते। और दूसरा मकसद ये था कि आप जब इनको आज़ाद करवा लें तो फिर इसके बाद आपको तौरात दी जाएगी और उस किताब के मुताबिक इस कौम की आप हिदायत के संबंध बन जाएं। सिंपल बात है। अल्लाह सुबहान तआला के इस वादे के मुताबिक ये दोनों काम हो गए। मूसा अलैहिस्सलाम को नबूवत मिली, कैसे मिली, कब मिली, वो आगे तफसीलात खुद ही आएंगी, लेकिन वो आए, उन्होंने फिरौन और उसके सारे फॉलोअर्स को पहले हिदायत की दावत दी, फिर उनको मौजज़ात दिखाए, यद बैसा और इसी तरह से दूसरी चीज़ें, लेकिन उनको नहीं मानना था, वो नहीं माने। जिन लोगों के दिल में ईमान था, थोड़े थोड़े करके वो इस्लाम पर आ गए, जिसमें हज़रत आसिया भी थी जो फिरौन की बीवी थी, उनका जिक्र हम 28 पारे में पढ़ेंगे। अब क्या हुआ कि बनी इसराइल आज़ाद हो गए। अल्लाह ताला ने इतना बड़ा मिरेकल इनके लिए किया कि समंदर के अंदर रास्ता बन दिया। और अल्लाह के लिए क्या मुश्किल है, माँ के पेट में भी तो रास्ता बनाता है तो बच्चा बाहर आ जाता है ना दुनिया में, तो अल्लाह समंदरों में बना ले। हज़रत सालेह की ऊँटनी को अल्लाह ने पहाड़ फाड़ के निकाल दिया था, इन्नल्लाह अला कुल्ली शैइन कदीर। अब बनी इसराइल ने अपनी आंखों के सामने ये मंजर देखा, इनका जिसको आप कह लीजिए कि जो इनके लिए अल्लाह बुत था इनका, या एक इनके सर पे सवार था फिरौन, वो इनकी आंखों के सामने डूब गया। इसका जिक्र है इधर, वैस नज्जैनाकुम मिन आलि फिरौन यसूमूनकुम सूअल अज़ाब। और याद करो वो वक्त जबकि हमने तुमको फिरौनियों की गुलामी से निजात दी, उन्होंने तुम्हें सख्त अजाब में मुबतला कर रखा था, तुम्हारे लड़कों को ज़िबा करते थे और तुम्हारी लड़कियों को जिंदा रहने देते थे, और इस हालत में तुम्हारे रब की तरफ से तुम्हारी बड़ी आजमाइश थी। गुलामी में कौमों के ऊपर जुल्म होते हैं, फिरौन के जुल्म की मिसाल अजीब थी। इनके मुस्लिम्स के, आप कह लें कि उस दौर के मुस्लिम्स के बेटों को मरवा देता था। क्यों मरवाता था, कोई कहता उसने ख्वाब देखा हुआ था, कोई कहता है कि फैमिली प्लानिंग का हिस्सा था, कुछ भी हो, लेकिन याद रखिए यहाँ एक बहुत गहरा नुकता है। पिछली कौमें जो कि कौमें समूद और सवाले जो बाकी गुजरी है, पूरी की पूरी कौमें अल्लाह के अजाब से मारी गई। ये एक नया नुकता होगा, जो लोग पिछले सालों में भी सुनते हैं उनके लिए तो वो नोट कर सकते हैं। पिछली कौमों पे एक अमूमी अजाब आया, कौम नूह तूफान में डूब गई, इसी तरह किसी कौम पे जलजला आ गया, किसी पे कुछ हो गया, ख़त्म हो गई बात। बनी इसराइल पर जो अजाब आया था ना, ये सिर्फ इनके मर्दों को मारा गया। फिरौन ये भी तो कर सकता था, एक कत्ले आम कर देता, औरत भी मारी जाए, मर्द भी मारा जाए, लेकिन फिरौन ने भी उनकी औरतों को जिंदा रखा। क्यों? कि अभी इस नस्ल की रिवाइवल चाहिए थी। यहाँ से मेरे और आपके लिए एक सबक है कि सिर्फ किसी सोसाइटी की औरतें अगर जिंदा हो जाएं, बाशऊर हो जाए, जिंदगी दो तरह की होती है, एक जहनी जिंदगी और एक जिस्मानी जिंदगी। जहनी तौर पे जिंदा औरतें कब होती हैं, जब इस किताब से जुड़ती हैं, जब उनको अल्लाह की मर्जी समझ आती है। तो जिस कौम की औरतों के अंदर ये एहसास पैदा हो जाता है कि हमने एक चेंज लानी है, हमने एक ऐसी नस्ल पैदा करनी है, तो आप देखिए कि अल्लाह उस कौम को उठाता है। बनी इसराइल के साथ ये हुआ था। इसके आगे अब जब आते हैं मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जनरेशन, तो आप देखते हैं कि इसमें तो चंद ही लोग मारे गए। अल्लाह का कानून है, वो कौमों के साथ मामले मुख्तलिफ तरह से हालात के मुताबिक करते हैं, तो ये बहुत बड़ी एक सजा थी। आप खुद सोचिए, एक माँ है और उसको पता है कि अगर पैदा होते ही मेरी बच्ची पता चल गया किसी को, यानी पैदाइश के वक्त माँ को शक पड़ जाए या क्या होगा कि बेटा पैदा होगा, तो फिर तो ठीक है, बेटी हुई तो उसको मार दिया जाएगा। कितना तकलीफ का मंजर होगा। और फिर हर साल का नहीं, एक साल का बेटा मार रहे हैं, एक साल का नहीं मार रहे, ये आजमाइशें आज भी जहाँ मुसलमान मारे जा रहे हैं, जहाँ मुसलमानों के बच्चे ज़िबा रहे हैं। दुश्मनों को मत देखें, देखिए दुश्मन सिर्फ मोहरा है, पीछे हाथ अल्लाह का। अपने दौर में अल्लाह ने फिरौन से जो काम लिया, आज अल्लाह वो कभी किसी मुल्क में ले रहा है, नामों की जरूरत नहीं, आप खुद जानते हैं। आज मुसलमानों के बच्चे मारे और जलाए और ज़िबा किए जा रहे हैं, वो छोड़ दीजिए। अल्लाह कहते हैं कि ये आजमाइश किसकी तरफ से थी, बलाओं में रब्बी को मजीब। इस आयत में सब ये हाईलाइट कर लें, बलाओं में रब्बी को मजीब। जब मुसलमानों को दुश्मन कौमें मारती हैं तो ये असल में अल्लाह की आजमाइश होती है। हमारा हाल क्या है कि हम उन दुश्मनों से उलझने लगते हैं और अपनी इसलाह नहीं करते। कोई मारे, मार सकता है जब तक अल्लाह ना चाहे। अल्लाह ने हाथ पकड़े थे उनके, आज भी पकड़ सकता है। کیوں نہیں پکڑا؟ کیونکہ آج وہ ایمان نہیں ہے. تو لہذا دشمنوں کو برا کہنے سے زیادہ اپنی اصلاح کی فکر کرنی چاہیے. وَإِذْ فَرَقْنَا بِكُمُ الْبَحْرَ فَأَنْجَيْنَاكُمْ وَأَغْرَقْنَا آلَ فِرْعَوْنَ وَأَنْتُمْ تَنْظُرُونَ. یاد کرو وہ وقت جبکہ ہم نے سمندر کو پھاڑ کر تمہارے لیے راستہ بنایا، پھر اس میں سے تمہیں بخیریت گزروا دیا، پھر وہیں تمہاری آنکھوں کے سامنے فرعونیوں کو ڈبو دیا. پھر اس کے بعد کیا ہوا؟ فرعونی ڈوب گئے. اتنا بڑا معجزہ ہو گیا، اللہ نے فرعون کے جسم کو بچا لیا. اب چاہیے کیا تھا کہ بنی اسرائیل جو آزاد ہو گئی ہے، کیا کرنا چاہیے اب ان کو؟ اب ان کو ان کا وطن ملنا ہے نا. اب امیجن کیجئے کہ وہ مصر میں فرعون ڈوب گیا. اپنی زبان میں صرف سمجھانے کے لیے کہہ رہی ہوں کہ انگریز چلا گیا، تو اب کیا کرنا چاہیے تھا؟ مسلمز کو اپنا دین بنانا ہے. آپ کو مجھے پاکستان کا ایک ٹکڑا مل گیا، آپ کو انڈیا میں آزادی مل گئی، آپ اپنے حساب سے کریں، آپ اپنے سے کریں. کتنا سمپل تھا. اب وہ وقت ہو گیا تھا کہ جب ان کو اپنی بات کرنی تھی، لیکن اس قوم کے اندر غلاموں میں رہ کر غلامانہ ذہن پیدا ہو گیا تھا. یاد رکھیے وہ ایک شعر بھی نا کہ بدل جاتا ہے غلامی میں قوموں کا ضمیر. غلامی اچھی نہیں ہوتی، آزاد انسان اچھا ہوتا ہے. اب جب فرعون تو ختم ہو گیا، آپ کہہ لیجئے کہ ایک مطلب خدا جو فرعون کی صورت میں ان کے سر پہ مسلط تھا، اس کی غلامی سے نکلے اور اس سے بدتر خدا کے ہاتھ میں آگے. اور وہ کیا تھا؟ ان کا نفس. چاہیے یہ تھا کہ بس چلے، اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو تورات دینی تھی جس سے ان کی گائیڈ لائن تھی، تو ان کو ماننا تھا، لیکن یہ خواہشات کے پیچھے پڑ گئے. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کے ذریعے ان کو وادی دی، جو ایک ڈیزرٹ ہے، بالکل خام بیرن لینڈز ہیں وہاں کی، وہاں ڈال دیا. 40 ایئرس تک وہاں رہے. کرنا کیا تھا کہ جا کے ملک شام میں قوم مالکہ کے ساتھ جہاد کرتے اور وہ ادھر سے نکل جاتے، ان کو ان کا پیس فل لینڈ مل جاتا. لیکن سست ہو گئے تھے، اتنے آجی سے. فرعون تو ان سے مار کوٹ کے کام کروا لیتا تھا، بڑے بڑے جہاز چلواتا، بلڈنگیں بنواتا، دیگیں پکواتا، غلامی میں کر لیتے تھے. جب آزاد ہوئے تو صبر نہیں کر سکے. یاد رکھیے صبر دو طرح کا ہوتا ہے، ایک مصیبتوں پہ صبر اور ایک نعمتوں کا صبر. ہم عموماً سوچتے ہیں کہ مصیبتوں، بیماریوں، دکھوں کا صبر مشکل ہے، حالانکہ اگر آپ پریکٹیکلی دیکھیں تو وہ صبر تو سب کر ہی لیتے ہیں. موت والے گھر میں دیکھیے لوگ انا للہ پڑھ رہے ہوتے ہیں، تسبیحاں پڑھ رہے ہوتے ہیں، نمازیں پڑھتے ہیں، سیگریگیٹڈ ماحول ہے، کوئی وہاں نافرمانی نہیں ہے. سب سے مشکل صبر نعمتوں اور خوشیوں کا صبر ہے. شادی نعمت ہے نا، آپ کے بچے کی، آپ کے گھر میں کسی کی، ایسے وقتوں میں بندہ پھسل جاتا ہے. یہ بنی اسرائیل کے اس واقعے میں میرے اور آپ کے لیے صبر ہے. یہ سبق ہے ہمارے لیے کہ جب غلام تھے تو اللہ سے جڑے ہوئے تھے، اللہ نے اتنی مدد کی، دریا میں راستہ بنا دیا، اور جب آزاد ہوئے تو اب نمازیں بھی چھوڑ دی. آج ہمارا کیا حال ہے؟ کتنے سال ہو گئے آزاد ہوئے ہم سب کو؟ 47 سے کاؤنٹ کر کے دیکھ لیجئے، یا 48 سے کر لیجئے، آپ جہاں سے مرضی کر کے دیکھ لیجئے، کتنے سال ہو گئے. کیا ہم وہ کر چکے جس کے لیے ہم نے اپنے ملک لیے تھے؟ پاکستان کا مطلب کیا لا الہ الا اللہ؟ کیا لا الہ الا اللہ کی حکومت وہاں بنی؟ آپ اس وقت زمین کے خطوں کی بات نہ کریں کہ اچھا پاکستان میں رہ رہے ہیں یا انڈیا میں رہ رہے ہیں یا بنگلہ دیش میں رہ رہے ہیں. ورلڈ وائڈ ہم سب مسلم اس وقت ایک ہی رویہ اختیار کیے ہوئے ہیں. اللہ تعالیٰ نے 40 راتوں کے لیے موسیٰ علیہ السلام کو کوہ طور پہ بلایا. یہ بالکل ایسی ہے کہ جیسے نبی صلی اللہ علیہ وسلم نبوت ملنے سے پہلے غار حرا میں جاتے تھے اور وہاں جا کر تنہائی میں فوکسڈ ہو کر اللہ کی کتاب اخذ کی. پیچھے سے قوم نے کیا کیا، آئیے سنتے ہیں. یاد کرو جب ہم نے موسیٰ کو 40 شب و روز کی قرارداد پر بلایا تو اس کے پیچھے تم نے بچھڑے کو معبود بنا لیا. اس وقت تم نے بڑی زیادتی کی، مگر اس پر بھی ہم نے تمہیں معاف کر دیا کہ شاید تم اب شکر گزار بنو. یہ نوٹ کرنے کا نقطہ ہے، شکر گزار بنو. کئی دفعہ انسان حادثات سے بچ جاتا ہے، انسان کئی دفعہ بیماریوں سے زندہ اٹھایا جاتا ہے. کیوں؟ کہ اب اگلی زندگی اللہ کی شکر گزاری کی کرو. لیکن عام طور پہ لوگوں کا حال کیا ہوتا ہے کہ جب ان کو صحت مل جاتی ہے تو وہ سب وعدے خود سے کیے ہوئے بھول جاتے ہیں. وہ ساری جو اللہ تعالیٰ سے باتیں کی ہوتی ہیں، اچھا اللہ اگر ایک دفعہ تو نے یہ کام کر دیا، اب میں بہت اچھی بنوں گی. جیسے ہر سال رمضان میں ہم بہت ساری نیکیاں کرتے ہیں، پھر بعد میں بدلتے ہیں، پھر کیا کہتے ہیں، اللہ بس رمضان آ جائے، میں نے اس سال تو بدل ہی جانا ہے. لیکن رمضان کے بعد آہستہ آہستہ پھر میلا ہونے لگتا ہے نام اعمال. اللہ تعالیٰ ہم سب کو ادھر ایک دفعہ پھر رمضان میں لا رہا ہے. کیوں؟ لعلکم تشکرون. تو یہاں نیت کرتے ہیں، اور شکر کیا ہوتا ہے؟ اللہ کی مرضی کا بننا، نعمت دینے والے کو خوش کرنا. دل سے شکر، زبان سے اور عمل سے. جب انسان اللہ کا شکر گزار بندہ بن جاتا ہے، اللہ تعالیٰ اس کی نعمت کو اور زیادہ بڑھا دیتا ہے. وَإِذَا آتَيْنَا مُوسَى الْكِتَابَ وَالْفُرْقَانَ لَعَلَّكُمْ تَهْتَدُونَ. اس آیت کو ہائی لائٹ کر لیں، ग्रीन कलर से, ये है वो खूबसूरत आयत कि जो किसी भी किताब के नज़ूल का मकसद समझाती है। और जब हमने मूसा अलैहिस्सलाम को किताब अता की और फुरकान अता की ताकि तुम इसके ज़रिए से सीधा रास्ता पा सको, हाईलाइट करके ज़रा से इस पे 3 सेकंड तक गौर कीजिए और ख़ुद से पूछिए कि अल्लाह फरमाते हैं कि ये किताब से हिदायत लो, आज हम मुसलमान कुरान से क्या ले रहे हैं। चंद सवाल खुद से लिखिए तदब्बुर के लिए। क्या मैंने कुरान को किताब हिदायत बनाया या किताब बरकत? क्या आज मेरी जिंदगी के फैसले इस किताब की रोशनी में होते हैं? क्या किताब को मैंने अपना नेविगेटर बनाया? आज मुसलमानों का सबसे बड़ा मसला ही ये है कि उन्होंने किताब को हिदायत की किताब से ज्यादा कुछ और चीज़ों की किताब बना लिया। अल्लाह ताला फिर सबक याद दिलाता है।